الحمد للہ رب العالمین، والصلاۃ والسلام علی رسول کریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ سورۃ تغابن کا دوسرا رکوع، اور جیسے بات ہو رہی ہے کہ ایمان کے ثمرات، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ما اصاب من مصیبہ، اور نہیں پڑتی کوئی پڑھنے والی، الا باذن اللہ، مگر اللہ کے حکم سے۔ مصیبت کا لفظ عربی میں اچھے برے دونوں طرح کے حالات کے لیے آتا ہے، لیکن کیونکہ انسان برائی کا تاثر زیادہ لیتا ہے، اس لیے عموماً برے حالات کے لیے استعمال ہوتا ہے۔ فرمایا وَمَن يُؤْمِن بِاللَّهِ، اور جو ایمان لاتا ہے اللہ پر، یہدی قلبہ، تو اللہ ہدایت دے دیتا ہے اس کے قلب کو، واللہ بکل شیءٍ علیم، اللہ ہر چیز پر خوب علم رکھنے والا ہے۔ تو مصائب پر طرز عمل کیا ہونا چاہیے؟ اسے اگر نیک عنوان دے تو راضی برازائے رب، رب کے ہر حکم میں راضی ہونا چاہیے۔ اگر کچھ چیزیں آدمی ذہن میں رکھے، یعنی جو کچھ ہوا اللہ کے حکم سے ہوا، یعنی کوئی اگر برا واقعہ ہو گیا، کوئی نقصان ہو گیا، چوری ہو گئی، کوئی بیماری آ گئی، کسی کا انتقال ہو گیا، تو اس پہ ایک فوراً غم کا تاثر ہوتا ہے، وہ منع نہیں ہے۔ ایک موقع پر آپ صلی اللہ علیہ وسلم کے اپنے صاحبزادے حضرت ابراہیم رضی اللہ تعالیٰ عنہ دم توڑ رہے ہیں آپ کی گود میں، اور آپ کی آنکھوں سے ٹپ ٹپ آنسو جا رہے ہیں، تو کسی نے کہا کہ اللہ کے رسول آپ، یعنی آپ رو رہے ہیں، تو آپ نے کہا کہ ابراہیم تیری جدائی پر دل مغموم ہے، آنکھوں سے آنسو جاری ہیں، لیکن زبان سے وہی نکلے گا جو اللہ کو پسند۔ تو اصل میں یہ زبان سے اللہ کی ہر حکم پر راضی ہونا چاہیے۔ تو جو کچھ ہوا اللہ کے حکم سے ہوا، یہ پہلی سوچ ہونی چاہیے۔ تو یہ کہ جو کچھ ہوا پہلے سے طے شدہ تھا، میرے لیے حادثہ لیکن اللہ کے لیے کوئی چیز حادثہ نہیں ہے، پہلے ہی سے طے تھا ایسے ہی ہونا، اور جو کچھ ہوا اسی میں خیر ہے۔ یہ اگر آدمی سوچے نا کہ اللہ جو کر رہا ہے اسی میں خیر ہے، ہم سورہ کہف میں واقعات پڑھا ہے، جو بظاہر تو نقصان دہ چیزیں تھیں کہ کشتی کا تختہ توڑ دیا اور بچے کو قتل کر دیا، لیکن اس میں بھی خیر تھی جو ہم نے آگے دیکھا۔ تو اللہ کے ہر فیصلے میں خیر ہوتی ہے، اور اس میں بہرحال ایک حکایت میں اکثر یہاں پہ یاد آ جاتی ہے اور بیان ہوتی ہے، کہ ایک بادشاہ تھا، وہ ایک خنجر سے سیب کاٹ رہا تھا تو اس کی انگلی کٹ گئی۔ تو اس کا ایک بڑا عقل مند وزیر تھا، اس نے کہا اس میں خیر ہے، اسے بڑا غصہ آیا، اس نے کہا میری انگلی کٹ گئی، اس میں کیا خیر ہے؟ اس نے حکم دیا اسے جیل میں بند کرا دیا۔ کچھ دنوں میں پھر وہ نکلا شکار پہ، تو باقی سپاہی پیچھے رہ گیا، وہ آگے نکل گیا ہرن کے تعلق میں، کسی ایسی جگہ بیابان میں پہنچ گیا، وہاں آدم کوروں نے پکڑ لیا، ان کا کوئی تہوار تھا، تو انہوں نے کہا یہ موٹا تازہ اچھا بھی مل گیا، اس کو بھیڑ چڑھاتے ہیں۔ تو جب وہ بھیڑ چڑھانے کے لیے اسے لے کر جانے لگے تو دیکھا اس کی انگلی نہیں، انہوں نے کہا چھوڑو اسے، تو انگلی ہے نہیں اس کی، تو اسے وہاں چھوڑ دیا۔ وہ آیا سینہ بہن، اس نے وزیر کو نکالا، اس نے کہا تمہاری بات تو صحیح ہوگی کہ میری انگلی کٹنے کا یہ خیر نظر آ گیا، ورنہ میں مارا جاتا آج، لیکن چلو میں تو انگلی کٹنے سے بچ گیا، لیکن تم جو اتنے دنوں جیل میں رہے تو تمہارے لیے تو میری انگلی کٹنے میں خیر نہیں ہو، تمہارے لیے تو نقصان بھی ہو۔ اس وزیر نے کہا نہیں، میرے لیے بھی خیر ہے، میں ہر وقت آپ کے ساتھ ساتھ رہتا تھا، اس شکار کے موقع بھی آپ کے ساتھ ہوتا، اور میرے جسم بالکل صحیح سلامت ہے، میں بھی پکڑا جاتا تو میں بھیڑ چڑھ جاتا، تو میرا یہ جیل میں رہنا بھی میرے لیے خیر۔ تو بہرحال یہ چیز اگر ذہن میں رہنا کہ اللہ جو کر رہا ہے اسی میں خیر، پھر دنیا کی تمام راحتیں اور تکلیفیں عارضی ہیں، یہ خوشیاں بھی ختم ہو جاتی ہیں، غم بھی ختم ہو جاتے ہیں، اور یہ سب جو ہے آزمائش ہے، یہ امتحان ہے، چنانچہ یہ صبر کا امتحان ہے، اللہ اس کے سلے میں اجر دے گا۔ پھر وہ آزمائش نسبتاً آسان ہے جو اللہ کچھ لے کر کرتا ہے بجائے دے کر کرنے کی۔ تو بہرحال یہ یہاں سے جو ہے سبق ملتا ہے کہ راضی بر رضا رب، جو اللہ چاہے اس پر راضی رہے۔ تو اکبر الہ آبادی کہتے ہیں رضا حق پر راضی رہے، یہ حرف آرزو کیسا، خدا خالق، خدا مالک، خدا کا حکم تو کیسا۔ اور بہت اچھا ایک واقعہ ہمیں ملتا ہے، یہ مولانا محمد علی جوہر رحمۃ اللہ علیہ کا، یہ پاکستان مومنٹ کے دوران خلافت تحریک میں، تحریک خلافت میں اریسٹ ہو گئے، جیل میں چلے گئے، بڑی صاحبزادی ان کی ٹی بی کے مرض میں جو ہے وہ انتقال کر گئی تھی، اور ٹی بی کا اس وقت تک کوئی علاج نہیں تھا، جیسے آج کل کینسر کا معاملہ ہے۔ تو دوسری بیٹی کا بھی خط آیا کہ بھائی میں بھی ٹی وی میں مبتلا ہو گئی، تب انہوں نے جو جواب لکھا چند اشعار میں، انہوں نے لکھا میں ہوں مجبور پر اللہ تو مجبور نہیں، میں تجھ سے دور سہی وہ تو مگر دور نہیں، امتحان سب صحیح پر دل مومن ہو کیا، جو ہر ایک حال میں امید سے معمول نہیں، تیری صحت ہمیں مطلوب ہے لیکن اس کو نہیں منظور تو ہم کو بھی منظور نہیں. تو یہ راضی و رضائے رب کی کیفیت جو ہے یہ مطلوب ہے، اللہ تعالیٰ ہم سب نے یہ تعالیٰ فرمائے. البتہ اس کا مطلب یہ نہیں ہوتا کہ ماضی سے سبق نہ لیا جائے، مجرموں کو پکڑا نہ جائے، انہیں سزا نہ دی جائے، یا ظلم و استحصال کے خلاف جو ہے وہ جہاد نہ کیا جائے اور ظالموں سے بدلہ نہ لیا جائے، اس کا یہ مطلب نہیں ہے. سارے کام بھی کرنے ہیں، لیکن یہ خیال کرنا ہے کہ جو اللہ کر رہا ہے وہی میرے لیے بہتر ہے اور اللہ کی طرف سے. دوسرا ثمرہ کیا ہوتا ہے؟ تو پہلا فائدہ ایمان کا راضی و رضا رب کی کیسے، اور دوسرا فائدہ واطیع اللہ واطیع رسول، اور حکم مانو اللہ کا حکم مانو رسول کا. فَإِن تَوَلَّيْتُمْ، بس اگر تم نے روگردانی کی، فَإِنَّمَا عَلَى رَسُولِنَا الْبَلَاغُ الْمُبِينُ، تو پھر ہمارے رسول کے ذمے تو صرف پہنچاتے ہیں. تو ایمان کا دوسرا ثمرہ اللہ رسول کی اطاعت، وہ آدمی خوشی خوشی کرتا ہے، اسے پتا ہوتا ہے اسی میں خیر ہے، اسی میں فائدہ. تیسرا فائدہ اللہ لا الہ الا ہو، یا تیسرا ثمرہ کہ اللہ ہی ہے، نہیں ہے کوئی معبود سوائے اس کے. وَعَلَى اللَّهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ، اور اللہ ہی پر بھروسہ کرنا چاہیے بھروسہ کرنے والوں. تو امید جو ہے وہ اللہ سے ہونی چاہیے اور اعتماد اللہ پر ہونا چاہیے، یعنی خود اعتمادی بھی حد سے بڑی بھی مطلوب نہیں، خدا اعتمادی ہونی چاہیے، خود اعتمادی نہیں، اللہ جو کرے گا ہوگا، اور اسباب سے بڑھ کر مسبب الاسباب پر نظر ہونی چاہیے. یعنی یہ آدمی سوچے کہ روٹی بھوک نہیں مٹائے گی، اللہ کا حکم مٹائے گا، پیاس پانی سے نہیں بجھے گی، اللہ کے حکم سے بجھے گی، اور دوا میں شفا نہیں ہے جب تک کہ اللہ کا حکم نہ ہو، اللہ کے حکم میں شفا. ہاں یہ چیزیں استعمال کرنی ہیں سبب کے طور پر، اور امید اللہ سے رکھنی ہے، مانگنا اللہ سے. تو یہی ایمان کا حاصل ہے. اور چوتھا ثمرہ آ رہا ہے بیویوں اولاد کے بارے میں نقطہ نظر. یا ایھا الذین آمنوا، اے لوگوں جو ایمان لائے ہو، ان من ازواجکم و اولادکم عدو لکم، بے شک تمہاری بیویوں اور تمہاری اولادوں میں سے بعض تمہارے دشمن ہیں. دیکھیں پہلی بات تو یہ نہیں کہا سب تمہارے دشمن، ساری بیویاں دشمن نہیں ہیں، بلکہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے خیر المتاع کہا ہے نیک بیوی کو، بہترین دولت جو دنیا میں کسی کو مل سکتی ہے وہ ایک نیک بیوی ہے. اور اولاد اگر نیک و صالح ہو تو وہ صدقہ جاریہ ہے انسان کے، لیکن میں سے بعض وہ جو اللہ اس کے رسول کی نافرمانی کراتی. اب بیویاں یہ کام کیسے کرتی ہیں؟ وہ کہتی ہیں بھائی یہ تمہارے ساتھ ہی کام کرتا ہے نا، ایک ہی آفس میں ایک ہی پوزیشن پہ ہو، وہ نئی گاڑی لایا، اب میں نہیں جانتا تم مجھے بھی جائے گی، تو اب میں نہیں جانتی کا کیا مطلب ہے؟ جس طرح اس نے کیا ہے بس کرو تم بھی کوئی ہاتھ چلاؤ، کوئی غبن کرو، کوئی فراڈ کرو، یا جو بھی کر سکتے ہو کرو، مجھے تو چیز چاہیے. اسی طرح اولاد بعض دفعہ کہتی ہے میں نے تو فلاں یونیورسٹی میں پڑھنا، بھائی اس کی فیس بہت زیادہ ہے، ایک سیمسٹر کی 80,000 روپے جا رہی ہے، میں کہاں سے کر سکتا ہوں؟ وہ کہہ گا نہیں ابا جی میں تو نہیں پڑھوں گا. تو اب آدمی جو ہے وہ کچھ کرے گا کیا کرے؟ تو ایسی بیویوں ایسی اولادیں جو پھر آدمی کو اللہ سے بگانا کریں اور جو ہے وہ برائی کی طرف لے جائے. تو فرمایا کہ یہ تمہاری دشمن ہے، فحذرہم، بس ان سے بچو. اور کیونکہ یہ اتنے گاڑے الفاظ استعمال ہوئے دشمنی کے، تو تین مترادف الفاظ سے اللہ تعالیٰ نے ساتھ بیان کیا. وَإِن تَعْفُوا وَتَصْفَحُوا وَتَغْفِرُوا، اور اگر تم ڈھیل دو، عفو کہتے چھوڑ دینا، ڈھیل دینا، عفو اللہ وقشر شوارب، حدیث میں آتا ہے داڑھی کو چھوڑو اور مونچھوں کو کتروا، تو ڈھیل دے دینا. اور دوسرا وَتَصْفَحُوا، اور دیکھی کو اندیکھی کر لینا، وَتَغْفِرُوا، اور ڈھانکتے رہنا. تو فَإِنَّ اللَّهَ غَفُورٌ رَحِيمٌ، تو بے شک اللہ بھی بہت بخشنے والا اور رحم کرنے والا. تو اصل میں یہ طرز عمل مطلوب ہے، ایک طرف آدمی ہوشیار بھی رہے کہ ایسا نہ ہو کہ بیوی بچوں کی محبت میں اللہ رسول کے احکامات کو توڑ دیں، اور دوسری طرف یہ کہ ان کا خیر خواہ بھی ہو اور ان کی ایک ایک بات کی گرفت نہ کر رہا ہو. ایک تھانے دار کی طرح نہیں کہ گھر آئے تو دروازے پہ لات ماری، اندر داخل ہو، بیگم بھی سہم گئی، بچے بھی در در چپ گئے، ہر بات پر تنقید، ہر بات پر ناراضگی اور غصہ، یہ پسندیدہ نہیں. نہ ہی اتنا ڈھیلا ہونا چاہیے کہ کوئی پرواہ نہیں ہو گھر والوں کو، اب وہ بے درد جو ہے وہ غلط کام بھی ہو رہے ہیں اور کوئی فکر ہی نہیں. تو درمیانی طریقہ ہونا چاہیے، جیسے ہمارے یہاں کہا جاتا ہے کہ کھلاؤ سونے کا نوالا، دیکھو شیر کی نگاہ. تو حدیث میں یہ بات بھی آئی ہے کہ ایک کوڑا گھر پر رکھو، وہ مارنے کے لیے نہیں، صرف تنبیہ کے لیے، پتا ہو کہ بھئی یہ استعمال بھی ہو سکتا ہے. تو ڈسپلن قائم ہونا چاہیے، یعنی نرمی اور سختی کا امتزاج ہونا چاہیے. اتنی نرمی ہو تو اس سے بھی اولاد بگڑ جاتی ہے، انہیں پتا ہوتا ہے یہ والد صاحب کچھ نہیں کریں گے، اور بہت سختی ہو اس سے بغاوت آ جاتی ہے، اولاد جو ہے بات وہ بھی نہیں سنتی. تو درمیانی طریقہ ہو، मोहब्बत और सख्ती के का तवाज़ुन। अब फिर ये जो कहा गया कभी ढील दे दो, कभी देखी अनदेखी कर दो, कभी ढांकते रहो, ये भी बहुत अहम असूल है, क्योंकि हम भी कितनी कोताहियां करते हैं, अल्लाह भी तो हमें बख्शे। अगर अल्लाह हर गुनाह पर हमें पकड़ ले हम कहां जाए। इसी तरह घर वालों के साथ जो है ये शफकत का मामला होना चाहिए। पांचवा समरा, माल और औलाद के बारे में मोमिन का की फिक्र। इन्नमा अम्वालुकुम व औलादुकुम फितना, बेशक तुम्हारे माल और तुम्हारी औलाद ये जरिया है इम्तहान, तो ये जांचने का जरिया है एक ईमान की, हमारे ईमान की काम। वल्लाहु इंदहु अजरुन अजीम, और अल्लाह के पास है बेहतरीन अजर। तो इंसान माल और औलाद को अपने बुढ़ापे का सहारा समझता है और उसे सीख सीख कर रखता है, औलाद को भी इस काबिल कर देखना चाहता है कि बुढ़ापे में उसके काम है, लेकिन अक्सर बेहतर दुनिया में माल और औलाद काम नहीं आते। तो अगर खसूसन नाजायज तरीके से हो या उन्हें दीन में ना लगाया गया हो, औलाद की दीनी तरबियत ना हो, तो वालदैन के हकूक अदा नहीं करते। ये बिल्कुल वही मिसाल है जैसे सुनार के पास कोई जो है जेवर बेचने के लिए लेकर आता है, तो वो पहले उसके पास एक छोटा पत्थर होता है कसौटी, उस पर घिस कर देखता है कि कितने कैरेट का है, ये सोना 24 कैरेट का है, 22 का है, 20 का है, 18 कैरेट का है, या ये कोट है ऊपर जो है वो सिर्फ सोने का पानी भरा हुआ। इसी तरह अल्लाह ताला औलाद और माल पर इंसान को फरकता है, उससे पता चलता है ये 24 कैरेट का मोमिन है या 20 कैरेट का मोमिन है या सिर्फ कलमे का पानी इस पर फिरा हुआ अंदर से खोले। तो फरमाया फत्तकुल्लाह मस्ततातुम, अभिमान के तकाजे अदा करने की दावत, बस अल्लाह का तकवा इख्तियार करो जितना तुमसे हो सके। वरना इसमें जो गाड़ी आयत है वो सूरह आले इमरान में आयत नंबर 102 थी कि या अय्युहल्लज़ीना आमनू तक़ुल्लाह हक़्क़ा तुक़ातिह, है लोगों जो ईमान लाए हो अल्लाह का तकवा इख्तियार करो जितना अल्लाह का तकवा इख्तियार करने का हक है। तो अल्लाह का हक तो ये है कि जो भी नेमतें अल्लाह ने दी है कभी भी जिंदगी में एक मरतबा भी उनका गलत इस्तेमाल ना किया गया, तो इसको कोई भी हक अदा नहीं कर सकता। तो सहाबा लरज उठे थे और पूछा था कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ये कैसे मुमकिन है, तो आपने फिर यह आयत कोट की थी कि अल्लाह का उतना तकवा तो इख्तियार करो जितना तुमसे हो सके। समाया वाती वस्माऊ वाती हूं और सुनो इताअत करो, ये इस्लाम का पूरा डिसिप्लिन और नजम इसी पर है, अल्लाह रसूल की बात सुनी जाए और फिर इताअत की जाए। वन सको खैर सिखो, और खर्च करो अपने ही फायदे के लिए, अपने ही भले के लिए। वमई का शोहा नफसी, और जो कोई जी के लालच से बचा लिया गया, फौलाई का हमल मुफ्लिहून, बस वही लोग कामयाब है। तो ये बुखारी शरीफ में आता है शोह से बचो, क्योंकि शोह ही तुमसे पहले लोगों को हलाक, उसी ने लोगों को हलाक किया और उसी ने एक दूसरे को खून बहाने पर आमादा किया और दूसरों की हुरमतों को अपने लिए हलाल करने पर उकसाया। इसका अक्सर तर्जुमा दिल का लालच किया जाता है, वो जज्बा जो इंसान को गुनाहों की तरफ लेकर जाता है। तो मुस्नद अहमद में रिवायत है अल्लाह के रसूल ने फरमाया कि नहीं जमा हो सकते शोह और ईमान एक शख्स के दिल में। एक साहबी थे जो तवाफ कर रहे थे और एक ही दुआ कर रहे थे, अल्लाहुम्मा क़िनी शोहा नफ़्सी, अल्लाहुम्मा क़िनी शोहा नफ़्सी। किसी ने कहा और भी दुआएं, तो उन्होंने यह आयत कोट की कि अल्लाह ताला फरमाता है वमय्यू का शोहा नफ़्सी ही फौलाए का हुमुल मुफ्लिहून, जो जी के लालच से बचा लिया गया वो ही कामयाब होने वाला है। तो इन तुक्रिदुल्लाह कर्जन हसना, अगर तुम अल्लाह को कर्ज दो बेहतरीन कर्ज, युजाइफु लकुम व यग़फिर लकुम, और हमने कहा ये कर्ज हसना अल्लाह के दीन में माल लगाना है, दावत और इकामत की जद्दोजहद, तो अल्लाह दुगना देगा तुम्हें और माफ कर देगा तुम्हें। वल्लाहु शकूरुन हलीम, और बेशक अल्लाह ताला बहुत कदरदान और बहुत गुरबान, जो हमारी टूटी फूटी नेकियां उन्हें कबूल करने वाला है और जो हमारे गुनाह है उनका फौरन अजाब नहीं देता बल्कि गुरबार है। आलिमुल गैबी व शहादा, वो खूब जानने वाला है गैब का और मौजूद का। तो ये ईमान, ईमान हकीकी वो गैब का मामला है, तो वो भी अल्लाह जानता है कि किसके दिल में कितना ईमान है, और हम जो जाहिर कर रहे हैं वो भी अल्लाह के सामने। अल अजीज उल हकीम, वो अल्लाह जबरदस्त है कमाल हिकमत वाला। अब आगे दो सूरतें आ रही हैं जो एक दूसरे का जोड़ा है, सूरह तलाक और सूरह तहरीम। सूरह तलाक में ऐसी घरेलू जिंदगी से मुतालिक अहकामात हैं जिनमें चौहरा बीवी में ना जाती हो और गाड़ी ना चल रही हो, तो उसमें तलाक से मुतालिक जो है वो तकरीबन 15 अहकामात हैं जिनकी तरफ तवज्जा दिलाई जाएगी। और इसके बाद सूरह तहरीम है कि अगर खुशगवार घरेलू जिंदगी हो तो उसमें तर्जमल क्या होना चाहिए। तो इससे पहले हम पढ़ें तो तलाक से मुतालिक मोटी मोटी बातें समझ लें। एक तो ये कि इसका मफहूम होता है आजाद करना, एक औरत जब किसी के निकाह में होती है तो गोया एक तरह की कैद है, वो कहीं और निकाह नहीं कर सकती, तलाक से वो आजाद हो जाती है, अब जहां चाहे निकाह कर ले। تو اسے حدیث میں ابغض الحلال کہا گیا ہے، حلال چیزوں میں سب سے ناپسندیدہ چیز. تو طلاق جو ہے وہ تین قسم کی ہے، ایک طلاق رجعی کہ ایک یا دو طلاقیں دیں اور پھر جو ہے وہ عدت گزرنے سے پہلے پہلے شوہر رجوع کر لے، دوسری طلاق بائن کہلاتی ہے، ایک یا دو طلاقیں دیں اور عدت گزر گئی، یہ طلاق بائن ہوتی ہے، اب وہ خاتون جو ہے وہ کہیں پہ بھی نکاح کر سکتی، چاہے تو سابقہ شوہر سے بھی نکاح کر سکتی ہے. اور تیسری ہوتی ہے طلاق مغلظ، تین طلاقیں اگر دے دی تو عورت آزاد ہے، اب سابقہ شوہر سے نکاح نہیں ہو سکتا بغیر شرعی حلال کے. طلاق دینے کا بھی طریقہ ہے، اور یہ بھی سمجھ لیں ایک شخص کے پاس پوری زندگی میں بس تین ہی طلاقیں ہوتی، اگر زندگی میں ایک طلاق دے دی تو اب دو رہ گئی اس کے پاس، دس سال بعد ایک اور دے دی تو بس ایک طلاق پھر اس کے پاس رکھ رہے گی. تین طلاقیں دے دی تو ہمیشہ کے لیے وہ علیحدہ کر دی جاتی ہیں سوائے شرعی حلالے کے. تو طلاق دینے کا طریقہ کیا ہے؟ ایک طلاق بدعت یہ کہ ایک ہی دفعہ میں تین دفعہ طلاق دے دی جائے، اور یہ بہت برا طریقہ ہے، حضرت عمر رضی اللہ تعالیٰ نے سزا دیتے تھے ایسا کرنے والے. اور دوسرا ہے طلاق حسن کہ ہر توہر میں آغاز میں بغیر صحبت کی ایک طلاق دے دی جائے، اور پھر دوسرے مہینے دوسری طلاق دے دے اور تیسرے مہینے تیسری طلاق دے دے، اسے طلاق حسن کہتے ہیں. اور ایک طریقہ ہے طلاق احسن، سب سے اچھا طریقہ وہ یہ کہ ایک توہر میں بغیر صحبت کی ایک طلاق دے دے اور عدت گزرنے دے، عدت گزر جائے گی تو وہ نکاح سے نکل جائے گی، اور بس ایک ہی طلاق پہ جو ہے وہ خاتون جو ہے اس کے نکاح سے نکل جائیں گے، عدت گزرنے پر کہیں پہ بھی نکاح کر لیں. عدت کیا ہوتی ہے؟ تین حیض، اور اگر ایسی خاتون ہو جنہیں حیض نہ آتا ہو تو تین ماہ ان کی عدت ہے، اگر حاملہ خاتون ہے تو وضع عمل ان کی عدت ہے، اسی طرح اگر رخصتی نہیں ہوئی ہے تو پھر جو ہے وہ عدت نہیں ہوتی. تو یہ مختصر باتیں باجے ہم اس سورت کے آغاز میں ابتدائی سات آیات میں احکام طلاق بیان ہو رہے ہیں. بسم اللہ الرحمن الرحیم. یا ایھا النبی، اے نبی صلی اللہ علیہ وسلم آپ کہہ دیجئے، اذا طلقتم النساء، اے لوگوں اگر تم طلاق دو اپنی بیویوں کو، تو یہاں پہلا یہ کہ طلاق جو ہے وہ عدت کے لیے دینی ہے، فطلقوهن لعدتهن، تو پھر طلاق دو انہیں ان کی عدت کے شروع میں، اور نمبر دو عدت کو پورا کرو پھر، واحصوا العدۃ، اور گنتے رہو عدت کو، واتقوا اللہ ربکم، اور ڈرتے رہو اپنے رب سے، لا تخرجوهن من بیوتهن ولا یخرجن، نہ تو تم انہیں ان کے گھروں سے نکالو نہ وہ خود نکلیں. تو اگر طلاق رجعی دی ہے تو ایک ہی کمرے میں رہ سکتے ہیں، اور طلاق بائن دی ہے تو علیحدہ کمرے میں، لیکن جو عدت ہے وہ شوہر کی گھر گزارنی چاہیے. نمبر چار، الا یاتینا بفاحشۃ مبینہ، سوائے اس کی کوئی بہت بڑی بے حیائی ہو جائے، اس زنا کی طرف اشارہ ہے. وَتِلْكَ حُدُودُ اللَّهِ، اور یہ اللہ کی حدیں ہیں، وَمَن يَتَعَدَّ حُدُودَ اللَّهِ، اور جو کوئی تجاوز کرتا ہے اللہ کی حدود سے، فَقَدْ ظَلَمَ نَفْسَهُ، تو اس نے تو اپنے اوپر ظلم کیا. لا تدری لعلہ یحدث، اور اے مخاطب تم نہیں جانتے کہ شاید اللہ پیدا کر دے، بعد ذالک امر، اس کے بعد کوئی نئی بات یعنی رجوع کا موقع ہو جائے. تو اس لیے یہ پانچواں حکم یہ کہ طلاق رجعی دو تاکہ اللہ کوئی امکان پیدا کر دے، شروع میں ایک ناراضگی ہو گئی ایک دم سے تین طلاق دے دی، ایک طلاق دے دی، اب موقع ہے تین طور تین نیز تک، تو ہو سکتا ہے درمیان میں ناچاکی دور ہو جائے اور جو ہے رجوع کی کوئی صورت نکل آئے. اور چھٹا حکم آ رہا ہے عدت پوری ہونے پر روک لو یا پھر فارغ کر دو. تو فرمایا فائدہ بلغنا اجلہن، اور جب وہ پہنچ جائیں اپنی عدت کو یعنی تین حیض سے پہلے پہلے، تو فامسکوهن بمعروف، تو بھلے طریقے سے انہیں روک لو یعنی رجوع کر لو، تو ساتھ سو جاؤ، یہ جو ہے طریقہ ہوتا ہے رجوع کرنے کا، او فارقوهن بمعروف، جب انہیں جو ہے چھوڑ دو بھلے طریقے سے. ساتواں حکم، دو موت پر اس پر گواہ بھی بنا لو، واشهدوا ذوی عدل منکم، اور گواہ کر لو دو موت پر آدمی اپنے میں سے، انہیں بتاؤ کہ بھئی اس نے رجوع کر لیا ہے، پہلے طلاق دی تھی اب رجوع ہو گیا، یا پھر انہیں بتا دیا جائے کہ بھئی میں یہ بات نہیں بنی اور میں طلاق دے رہا ہوں، تو یا طلاق تو پہلے دے چکا ہوگا کہ بس عدت پوری ہو رہی ہے اب جو ہے میں چھوڑ رہا ہوں. تو فرمایا واقیم شہادت للہ، اور قائم کرو شہادت اللہ کے لیے، ذالکم یوعظ بہ من کان یؤمن باللہ والیوم الآخر، اور یہی ہے جس کی نصیحت کی جاتی ہے تمہیں ہر اس شخص کو جو ایمان رکھتا ہے اللہ پر اور جو ایمان رکھتا ہے روز آخر پر. تقویٰ کے کئی ثمرات یہاں بیان ہو رہے ہیں، تقریباً پانچ ثمرات جو ہم پڑھیں گے تقویٰ اختیار کرنے کے. فرمایا وَمَنْ يَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مَخْرَجًا، اور جو کوئی اللہ کا تقوی اختیار کرتا ہے تو اللہ اس کے لیے نکلنے کی راہ بنا دیتا ہے، جو شریعت پر عمل کرتا ہے اس کا کوئی نہ کوئی ہر مسئلے سے اللہ تعالیٰ اس کا ایک ایگزٹ بنا دیتا ہے، یہ پہلا فائدہ. اور جو شریعت کو پامال کرتا ہے اپنی منمانی کرتا ہے وہ پھنس جاتا ہے. لوگ آتے ہیں اکثر کہ جی وہ تین طلاقیں دے دی اب کیا ہوگا، تو بھائی پہلے تم خیال کرتے ہو جو صحیح طریقے سے اس طرح کرتے تو بہت موقع تھا، اب تم نے جب شریعت کی پرواہ نہیں کی تو اب پھر مسائل میں کھڑا ہو جاتا ہے. تو فرمایا وَيَرْزُقُهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ، اور وہ اللہ تمہیں وہاں سے رزق دے گا جہاں سے اسے گمان بھی نہیں ہوتا. وَمَنْ يَتَوَكَّلْ عَلَى اللَّهِ، اور جو کوئی بھروسہ کرے اللہ پر فَهُوَ حَسْبُهُ، تو وہ اللہ اسے کافی ہو جاتا ہے. اِنَّ اللَّهَ بَالِغُ عَمْرِهِ، اور بے شک اللہ پورا کر کے رہنے والا ہے اپنا حکم. قَدْ جَعَلَ اللَّهُ لِكُلِّ شَيْءٍ قَدْرًا، اور بے شک ٹھہرا رکھا اللہ تعالیٰ ہے چیز پہ ایک انداز. اب یہ عائشہ کا ذکر آ رہا ہے اور تفصیل آ رہی ہے عدت کی، اور اس میں یہ کہ مدت عدت جو ہے وہ 3 ماہ ہے. عائشہ ایسی خاتون کو کہتے ہیں جنہیں حیض آتا ہوں. واللائی یئسن من المحیض من نسائکم، اور جو بلکہ یہاں پہ عائشہ جو جنہیں حیض نہیں آتا وہ خواتین، تو فرمایا اور جو عورتیں مایوس ہو گئی حیض سے تمہاری، یعنی من نسائکم تمہاری عورتوں میں سے، تب تم اے مسلمانوں اگر تمہیں کچھ شبہ ہو، فعدتہن ثلاثۃ اشہر، تو ان کی عدت ہے 3 مہینے. واللائی لم یحض، اور ان کی بھی جو ابھی جنہیں حیض آئے گی، چھوٹی عمر کی بچی ہے ابھی حیض کا سلسلہ ہی شروع نہیں ہوا، رکا ہو گیا تھا طلاق ہو گئی، تو اب اس کے لیے بھی 3 مہینے جو ہے وہ عدت ہے. واولات الاحمال اجلہن، اور جو حمل والیاں ہیں ان کی عدت ہے ای یضعن حملہن، کہ وہ ان کا وجہ ہے حمل کرنا، تو اب حاملہ خاتون نے انہیں طلاق دے دی گئی ہے تو اب عدت ہے وجہ حمل، چاہے وہ چند دن میں ہو جائے یا زیادہ سے زیادہ 9 مہینے بعد جو ہے ان کی عدت پوری ہوگی. مزید تقویٰ کا ذکر، اور تیسرا سمرہ تقویٰ کا، وَمَنْ يَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مِنْ أَمْرِهِ يُسْرًا، اور جو کوئی اللہ کا تقویٰ اختیار کرتا ہے تو اللہ تعالیٰ اس کے ہر کام میں آسانی پیدا فرما دیتا ہے. ذالک امر اللہ، یہ اللہ کا حکم ہے، انزلہ الیکم، جو اس نے نازل فرمایا تمہاری طرف. ومن یتق اللہ، اور جو کوئی اللہ سے ڈرتا ہے، یکفر عنہ سیئاتہ، تو وہ دور کر دیتا ہے اس سے اس کی برائیوں کو. ویعظم لہ اجرا، اور بڑھا دیتا ہے اس کے لیے اجر، اور بہت عظیم جو ہے وہ اسے اجر عطا فرماتا ہے. تو یہ تقریباً 4 جو ہے 5 یہاں پر جو ہے تقویٰ سے دنیاوی فوائد بیان ہو گئے. پہلے ہم نے دیکھا تھا کہ مشکلات سے نکلنے کی راہ اللہ کھول دیتا ہے، رزق وہاں سے دیتا ہے جہاں سے امکان نہیں ہوتا، اور تقویٰ اختیار کرنے والوں کے لیے اللہ تعالیٰ معاملات میں آسانی کر دیتا ہے، اور یہاں فرمایا گیا کہ ان کی گناہوں سے معافی کا معاملہ ہو جاتا ہے اور عظیم اجر عطا فرماتا ہے. نواں حکم آ رہا ہے کہ عورت کے یعنی عدت کے دوران مطلقہ کو گھر میں رکھو. اسکنوہن من حیث سکنتم، اور انہیں رکھو جہاں تم خود رہتے ہو. میں وجدکم ولا تزاروہن، یعنی اپنے مقدور کے مطابق، جتنی کشائش ہے اسی کے مطابق. تو بات ہوئی تھی کہ اگر طلاق رجعی دی ہے تو اسی کمرے میں، اور طلاق باین ہو گئی ہے تو دوسرے کمرے میں. ولا تزاروہن، اور انہیں جو ہے تکلیف نہ پہنچاؤ، یہ 10واں حکم. لتزیقوا علیہن، یعنی تنگ کرنے کے لیے انہیں محض. وَإِن كُنَّا أُولَاتِ حَمْلٍ، اور اگر وہ ہوں حاملہ. فَأَنفِقُوا عَلَيْهِنَّ، تو پھر خرچ کرو ان پر، یعنی نان نسخہ دینا پڑے گا اگر طلاق دے دی ہے حاملہ عمل کی حالت میں. حَتَّى يَضَعْنَ حَمْلَهُنَّ، یہاں تک کہ وہ وضع کر دیں اپنا حمل. تو بچے کی پیدائش تک جو اخراجات ہیں وہ اسی شوہر کو دینے، حالانکہ وہ جو ہے طلاق دے چکا ہے. فَإِنْ أَرْضَعْنَ لَكُمْ، بس اگر وہ دودھ پلائیں تمہارے لیے. فات ہننا اجور ہننا، تو دو انہیں ان کی اجرت. جو بیوی ہوتی ہے اسے اجرت نہیں ہے بچے کی دودھ پلانے کی، جو مطلقہ بیوی ہے جسے طلاق دے دی ہے، اب وہ اگر دودھ پلا رہی ہے تو اس پر جو ہے اسے دینا پڑے گا. واتمرو بینکم بمعروف، 13واں حکم، اور مشورہ کر لو آپس میں دستور کے مطابق. وَإِن تَعَاسَرْتُمْ، اور اگر تم آپس میں تنگی کرو، یعنی خاتون زیادہ مانگے اور مرد جائے یا وہ کم دینا کی بات کرے. فَسَتُرْزِعُوا لَهُ أُخْرَى، تو پھر دودھ پلائے اسے کوئی اور عورت، تو دائیا کر لی جائے، وہ کم قیمت میں جو ہے کم اخراجات میں دودھ پلا دے گی. لِيُنفِقْ ذُو سَعَاتٍ مِّن سَعَاتِهِ پندرواں حکم تاکہ خرچ کرے وسعت والے اپنے وسعت کے مطابق وَمَن قُدِرَ عَلَيْهِ رِزْقُهُ اور وہ جسے نپیتونی ملی ہے روزی فَلْيُنفِقْ مِمَّا آتَاهُ اللَّهُ تو اس میں سے خرچ کرے اسی کے مطابق جو اللہ نے اسے دیا ہے لَا يُكَلِّفُ اللَّهُ نَفْسًا اور نہیں تکلیف دیتا اللہ کسی کو إِلَّا مَا آتَاهُ مگر اسی کے مطابق جتنا اس نے اسے دیا ہوتا ہے سَيَجْعَلُ اللَّهُ بَعْدَ عُسْرِ يُسْرًا اور ان قریب اللہ تعالیٰ کر دے گا تنگی کے بعد آسانی. تو بہرحال یہ 15 کے قریب احکامات تھے اس حوالے سے. اور آپ دیکھیں ٹھیک ہے نہیں بنی آپس میں نہیں گھر چل سکا تو لڑائی جھگڑا ضروری ہے, گالم گلو ضروری ہے, تو خوش اسلوبی سے بھی معاملات ہو سکتے ہیں. تو یہ سارے طریقے وہ ہیں جس میں دونوں کے لیے بہتری کا معاملہ. اب تاریخ سے درس عبرت ہے. وَقَيِّمْ مِنْ قَرْيَةٍ اور کتنی بستیاں ہیں اَتَتْ عَنْ أَمْرِ رَبِّهَا وَرُسُلِهِ کہ سرتابی کی انہوں نے اللہ اور اس کے رسول کے حکم سے فَحَاسَبْنَاهَا حِسَابًا شَدِيدًا تو ہم نے حساب لیا ان کا بہت سخت حساب وَعَذَّبْنَاهَا عَذَابًا نُكْرًا اور ہم نے عذاب دیا انہیں بہت برا عذاب فَذَاقَتْ وَبَالَ أَمْرِهَا پس چکھا ان بستی والوں نے اپنے کیے کا انجام وَكَانَ عَاقِبَةُ أَمْرِهَا خُسْرًا اور تھا انجام ان کا ان کے کام کا ہی خسارہ. اب اس میں ہم کئی قصے اس حوالے سے کئی قوموں کے حالات پڑھ چکے ہیں پہلے, گویا ایک جو ہے ساری سابقہ نافرمان قوموں کا ذکر ان آیات میں کر دیا گیا. وَعَدَّ اللَّهُ لَهُمْ عَذَابًا شَدِيدًا اور یہ تو دنیا کا نقصان تھا, فرمایا کہ اللہ نے تیار کر رکھا ہے ان کے لیے شدید عذاب. فَاتَّقُوا اللَّهَ بس اللہ سے ڈرو یا اولی الالباب اے عقل والو الذین آمنوا اور وہ لوگ جو ایمان لا چکے قد انزل اللہ الیکم ذکرا بے شک نازل کی اللہ نے تمہاری طرف نصیحت. آگے دائین التقوی یعنی تقوی کی طرف بلانے والے وہ کون ہیں وہ بیان ہو رہے ہیں, وہ ایک تو رسول اور دوسرے قرآن. رسولا یتلو علیکم آیات اللہ مبینات اور یعنی ایک رسول جو پڑھ کر سناتے ہیں تم کو اس اللہ کی واضح آیات. لِيُخْرِجَ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ تاکہ وہ نکالے ان کو جو ایمان لائے اور جنہوں نے نیک اعمال کیے من الظلمات الى النور انہیں اندھیروں سے نور کی طرف. تو رسول اور قرآن کیا کہتے ہیں یہ انسانوں کو اندھیروں سے نور کی طرف لے آتے. وَمَن يُؤْمِن بِاللَّهِ وَيَعْمَلْ صَالِحًا اور جو کوئی ایمان لایا اللہ پر اس نے کیے نیک اعمال يُدْخِلْهُ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ وہ داخل کرے گا انہیں ایسی جنت میں جن کے نیچے سے بہتی ہوں گی نہریں خالدین فیہا ابدا اب وہ جنت میں رہیں گے ہمیشہ ہمیشہ. قد احسن اللہ لہ رزقا اب بہت اچھی دی ہے اللہ نے ان کو اس کو روزی. عظمت باری تعالیٰ کا بیان اس پہ صورت ختم ہو رہی ہے. اللہ الذی خلق سبع سماوات اللہ یہ جس نے پیدا کر دیے سات آسمان ومن الارض مثلہن اور زمینیں بھی اتنی. اس میں سات آسمانوں کا ذکر آیا کہا گیا کہ زمینیں بھی اتنی ہیں تو اس سے اشارہ ہے کہ شاید جیسی زمین ہماری ہے ایسی اور بھی چھ زمینیں ہوں. بعض لوگوں نے جو زمین کی لیئرز ہیں اس سے نکالا ہے کہ چھ سات لیئرز ہو گئی. تو اللہ عالم یہ ان آیات میں سے جہاں تک ہماری سائنس ابھی نہیں پہنچی. یتنزل الامر بینہن لتعلموا اور اترتا ہے اس اللہ کا حکم ان کے درمیان تاکہ اے لوگوں تم جان لو ان اللہ علی کل شیء قدیر کہ بے شک اللہ تعالیٰ ہر چیز پر قدرت رکھتا ہے. وَأَنَّ اللَّهَ قَدْ أَحَاطَ اور بے شک وہ اللہ احاطہ کر رکھا اس نے بکل شئین علما ہر چیز کا اپنے علم سے. اگلی سورت سورہ تحریم ہے اور جیسے وہاں تھا کہ خوشگوار زندگی نہیں ہے اور ناچاکی ہے تو 15 احکامات تھے طلاق کے حوالے سے. اب یہاں اگر خوشگوار گھریلو زندگی ہے اس سے متعلق ہدایات آپ کہہ سکتے ہیں. آئلی زندگی کے بنیادی یہاں پہ اصول بھی بیان ہو رہے ہیں. ایک خاندانی زندگی کیسے ہونا چاہیے, ایک فرد تھا ایک مرد تھا ایک خاتون تھی, نکاح کے ذریعے وہ آپس میں ان کا رشتہ قائم ہوتا ہے اس سے خاندان بن جاتا ہے. اللہ انہیں اولاد دیتا ہے یہ فرسٹ ڈائمینشن ہے خاندان کا شوہر اور بیوی. پھر اللہ جب انہیں اولاد دیتا ہے یہ سیکنڈ ڈائمینشن ہو جاتا ہے والدین اور اولاد. اور جب اولاد میں زیادہ ہوتے ہیں 2, 3, 4, 5 بچے ہو جاتے ہیں تو یہ بچوں کے درمیان ایک تھرڈ ڈائمینشن ہو جاتا ہے بہن بھائی کا رشتہ. تو یہ خاندان ہے. اس طرح کے کئی خاندان ملتے ہیں ان سے معاشرہ بنتا ہے. ویسے معاشرہ عشرہ کو کہتے ہیں 10 خاندان رہ رہے ہیں اس سے معاشرہ بنتا ہے. تو اس میں ایک اور ڈائمینشن بن جاتا ہے وہ ہے پڑوس کا. اس لیے پڑوسی کے بھی بہت حقوق ہیں, جو لوگ ساتھ ساتھ رہتے ہیں ان کے حقوق زیادہ ہوتے ہیں. اور پھر یہ کہ ماں باپ کے جو ماں باپ ہیں ان کے جو بہن بھائی ہیں ان سے پورا کنبا خاندان بن جاتا ہے, برادری بن جاتا ہے. तो यहाँ बहरहाल जो न्यूक्लियर फैमिली है यानी मियाँ बीवी उनके रिश्ते से मुतालिक ज्यादा अहम आयात है। तो पहले शुरू में शोहर से मुतालिक हिदायत है, इब्तदाई दो आयात में, फिर तीन आयात में बीवी के लिए हिदायत है, फिर एक आयत में सरबराह खानदान के लिए हिदायत, और आखिरी दूसरे रुकू में फिर जो है वो खवातीन का अलहदा तशखस उसे हाईलाइट किया गया। बिस्मिल्लाह रहमान रहीम। या युहन नबी, ए नबी सल्लल्लाहु अलैहि वसल्लम, लिमा तो हर्रिमु मा अहल्लल्लाहु लक, आप क्यों हराम ठहराते हैं उसे जिसे अल्लाह ने हलाल ठहराया। तब तभी मर्जाता अजवाज, क्या अपनी बीवियों की रजा जो ही चाहते हैं। वल्लाहु गफूर रहीम, अल्लाह बहुत बख्शने वाला मुसलसल रहम करने वाला है। तो इससे पता चल रहा है कि अल्लाह ताला आपसे नाराज नहीं है, तंबी नहीं है। अलबत्ता इसमें एक वाक्य का जिक्र है, और शोहर और बीवी के ये इतने जो है इस पूरे जो आपस के हकूक और ताल्लुक है इससे बयान करने के लिए अल्लाह ताला ने बहुत ऊंची मिसाल बयान की आप सल्लल्लाहु अलैहि वसल्लम की अपनी आईनी जिंदगी से। तो बुखारी शरीफ का ये वाक्य है, और इसमें बुखारी शरीफ में ये वाक्य दर्ज है कि आप सल्लल्लाहु अलैहि वसल्लम का मामूल था कि असर से मगरिब के दरमियान अपने अजवाज के पास थोड़ी थोड़ी देर के लिए मुलाकात के लिए जाते, फिर मगरिब के बाद उन ज़ौजा के पास चले जाते थे जिनके यहाँ आपकी बारी होती। तो हजरत ज़ैनब बिन्त जहाश रज़ियल्लाहु ताला अन्हा के यहाँ कहीं से शहद आया था, आप सल्लल्लाहु अलैहि वसल्लम को मलबूब था, वो शहद का एक शरबत बनाकर आपको देती थी, आप तो शर्माते थे उसमें, कुछ वक्त उनके यहाँ ज्यादा लगने लगा, बाकी अजवाज ने महसूस किया कि कुछ एक्स्ट्रा टाइम वहां जा रहे हैं, हमारे पास वक्त कम हो गया। तो दो अजवाज मुतहरात का जिक्र आता है, एक हजरत आयशा रज़ियल्लाहु ताला अन्हा जो हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हा की साहिबजादी, और दूसरी हजरत हफ्सा रज़ियल्लाहु ताला अन्हा जो हजरत उमर रज़ियल्लाहु ताला अन्हा की साहिबजादी है। दोनों की आपस में बहुत गहरी दोस्ती भी थी, सहेलियां भी थी। तो उन्होंने आपस में कहा कि जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम हमारे पास आए तो हम उनसे कहें कि आपके मुंह से मगाफीर की बू आ रही। मगाफीर जो है खास किस्म का गोंद का दरख्त होता था, अगर शहद की मक्खी वहां से रस चूसती है तो एक ही चीज शहद में आ जाती। तो आप सल्लल्लाहु अलैहि वसल्लम बड़ी नफीस शख्सियत के मालिक थे, अपनी जात से किसी को तकलीफ पहुंचाना यह आपको बिल्कुल पसंद नहीं था, चाहे जाए कि आपकी अजवाज को तकलीफ हो। तो इस पर अमल किया गया, तो आप सल्लल्लाहु अलैहि वसल्लम जब शहद का शरबत नोश करके इनमें से एक के हुजरे में आए तो उन्होंने कहा कि आपके मुंह से मगाफीर की बू आ रही है। तो आपने कहा कि आपको ख्याल हुआ कि भाई कोई चीज है जिसपे सोचना चाहिए। फिर अगली के पास गया, उन्होंने भी कहा कि आपके मुंह से मगाफीर की बू आ रही है, तो आपने कसम खा ली कि मैं आइंदा शहद इस्तेमाल नहीं करूँ। देखिए अब आम तौर से अगर कोई शहद ना इस्तेमाल करे, बहुत सारे लोगों को नहीं पसंद, तो कोई ऐसी बात नहीं, बाद लोग सी फूड नहीं खा सकते, बाद लोग अंडा नहीं खा सकते, उनकी तबीयत माइल नहीं है तो छोड़ दे, लेकिन अगर नबी कोई चीज तर्क कर देगा तो क्या अंदेशा था कि बाद में उम्मत भी कहीं इस चीज को तर्क ना कर दे। इसीलिए अंबिया जो है मासूम अन खता होते हैं, वो अल्लाह की हिफाजत में होते हैं, और हर कोई मामूली सी भी कोई ऐसी बात होती है तो अल्लाह की तरफ से जो है दुरुस्त उसकी दुरुस्तगी हो जाती। तो उस हवाले से यहाँ आपसे कहा गया कि आप क्यों हराम ठहराते हैं उस चीज को जिसे अल्लाह ने हलाल किया, कि आप अपनी बीवियों की रजामंदी चाहते हैं। वल्लाहु गफूरु रहीम, कद फरज अल्लाह लकुम, यकीनन वाजिब कर दिया अल्लाह ने ऐ मुसलमानों तुम्हारे लिए, तहिल्लत ईमानकुम, अपनी कस्मों का तोड़ना। वल्लाहु मौलाकुम, अल्लाह तुम्हारा मौला है, बहुवल अलीमुल हकीम, और वो सब कुछ जानने वाला, कमाल हिकमत वाला। गोया इससे एक मामला ये भी हो गया कि अब क्योंकि आपसे कहा गया कसम तोड़ने, तो उसका कफारी भी बयान हो गया कि कसम तोड़ने का कफारा क्या होगा, वहां सूरह मायदा 98 में पढ़ा है। तो इस तरह मुसलमानों को भी सहूलत होगी। हजरत आयशा रज़ियल्लाहु ताला अन्हा फरमाती हैं कि हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हा पहले अगर कसम खा लेते थे तो कुछ भी हो जाए वो उसे पूरा करते थे, और जब ये इजाजत हो गई तो ऐसी कसमें जो मुनासिब नहीं थी उसमें फिर कफारा का मामला जो है वो हो गया। तो इससे तमाम मुसलमानों के लिए एक सहूलत होगी। आगे फिर बीवियों के लिए हिदायत है, तो शौहर के लिए हिदायत क्या, आप इस पूरी सूरत में देखेंगे इसमें एक मजमून चल रहा है, वो ये कि बेजा नरमी नुकसान दे। नरमी होनी चाहिए, मोहब्बत होनी चाहिए, लेकिन जब मियां बीवी में घर वालों में बहुत मोहब्बत हो, अंदेशा ये होता है कि एक दूसरे को खुश करने में कहीं अल्लाह और आखिरत से गाफिल ना हो जाए और दीन के तकाजे पामाल ना हो जाए। हम यही करते हैं बीवियों को खुश करने या बीवी शौहर को खुश करने में, बार दफा ये कि नमाज भी चली गई या और कोई दीन का नुकसान हो गया, वो रियायत देखते रहते हैं एक दूसरे को। तो यहाँ गोया शोहर को ये कि डिसिप्लिन बरकरार रखें, مثال بہت اونچی آئی ہے نبی اکرم صلی اللہ علیہ وسلم کی ذات سے. ایک عام لوگ یہ کرتے ہیں کہ اللہ کی حرام کردہ چیز کو حلال کر دیتے ہیں, تو وہ نہیں کرنا چاہیے محض جو ہے وہ اپنے گھر والوں کی خوشنودی کے لیے, بلکہ اللہ کی خوشنودی کو اوپر رکھنا چاہیے. بیویوں کے لیے ہدایات آ رہی ہیں تین آیات میں, اور یہی واقعہ ہے. آپ صلی اللہ علیہ وسلم نے ایک راز کی بات ایک خاتون کو بتائی اپنے ازواج میں سے, انہوں نے اپنی قریبی سہیلی کو وہ بات بتا دی. تو یہ آپس میں انڈرسٹینڈنگ تھی کہ ہم تو ہیں بہت پکے تعلق ہیں ہمارا, تو یہ بات جو ہے وہ کسی کو پتا نہیں چلی. تو اللہ تعالیٰ نے وحی کے ذریعے آپ کو بتا دیا کہ آپ کا راز جو ہے وہ راز کی بات ایک نے دوسری کو بتا دی, اس پہ آپ نے ان سے ان کی گرفت کی. تو پہلی یوں ناراض ہوئی کہ دوسری نے میری شکایت لگانے کے لیے جو ہے وہ بتا دیا کہ بھائی اس نے آپ کی راز کی بات بتایا. دوسری خاتون جو زوجہ تھی انہیں یہ ہوا کہ اگر مجھے پتہ چل گیا تو ایسی کیا بات ہے, میں تو گھر والی ہوں تو گھر ہی میں بات ہے, مجھے پتہ چلنے پہ ایسی کیا ہے. تو ان دونوں کو جو ہے یہاں سمجھایا جا رہا ہے, اور وہ ہم پڑھ آئے تھے سورہ نور کی آیت نمبر 34 میں جہاں نئی بیویوں کی صفات آ رہی تھی, والصالحات قانتات حافظات للغیب بما حفظ اللہ, کہ نیک بیویاں کون ہوتی ہیں جو اطاعت گزار ہوتی ہیں اپنے شوہروں کے پیچھے, ان کے رازوں کی, ان کے بستر کی, ان کے مال اولاد کی محافظ ہوتی ہیں, حفاظت کرنے والی ہوں. اس میں تھوڑی سی کمی آئی تو اللہ تعالیٰ نے جو ہے وہ اس کی طرف متوجہ فرمایا. فرمایا بھائی رسب النبی الى بعض ازواجی حدیثہ, اور جب آپ صلی اللہ علیہ وسلم نے اپنی بیویوں میں سے ایک راز کی بات کی, وہ راز کی بات کیا تھی, وہ راز تھا اس لیے کسی کو معلوم نہیں. بعض لوگوں نے کہا یہی بات کیا تھا شہد جو اوپر بیان ہوا ہے شہد کھانے کا, تو اور اس کا آپ نے بتا دیا کہ میں نے قسم کھا لی ہے کہ شہد نہیں کھاؤں گا, تو واللہ عالم. تو فرمایا فلما نبات بھی, پھر جب ان دوجہ محترمہ نے وہ بات بتا دی, وَأَذْهَرَهُ اللَّهُ عَلَيْهِ, دوسری خاتون کو تو اللہ نے ظاہر کر دیا اسے آپ صلی اللہ علیہ وسلم پر, عرف بعده عرضا باز, اب آپ کا دیکھیں اس نے معاشر, آپ نے اس میں سے تھوڑی سی بات انہیں دکھلائی اور بہت سو سے آپ نے درگزر کیا, صرف نظر کیا. ہم کیا کرتے ہیں, بیوی کی ایک بات سامنے آ گئی تو پیچھے کا سارا اپنا جو ہم نے لسٹ بنائی ہوئی تھی وہ لے آتے کہ کوئی نئی بات ہو رہی ہے, شادی کے موقع پر تمہارے گھر میں یہ ہوا تھا, پھر فرا تقریب میں یہ کہا گیا تھا, پچھلے سال یہ کیا تھا تم نے اور آج یہ کیا, تو وہ بات تو چھوڑے ہماری ایک پوری لسٹ آ جاتی شکایات. جبکہ نبی اکرم صلی اللہ علیہ وسلم کا حسن معاشرت یہ ہے کہ وہ جو ابھی کوتاہی ہوئی ہے اس میں سے بھی کچھ جتا رہے ہیں اور کچھ کچھ چھپا رہے ہیں. فلمبا نبا بھی, پھر جب آپ صلی اللہ علیہ وسلم نے وہ بات جتائی ان بیوی کو, قالت من انبا کہا تھا, تو بجائے اس کے وہ شرمندہ ہوتی کہ بھئی یہ راز کی بات آپ کی تھی میں نے کیوں بتا دی, انہوں نے فوراً پوچھا کہ آپ کو کس نے کہا, کیونکہ فوراً شک کہاں گیا کہ یہ دوسری نے نمبر بنانے کے لیے یہ بات بتا دی کہ میں نے وہ راز بتایا. تو آپ صلی اللہ علیہ وسلم نے ان کی غلط فہمی فوراً دور فرما دی. قال نبانی العلیم الخبیر, فرمایا کہ مجھے تو اس ذات سے بتایا جو سب کچھ جاننے والا ہر چیز سے باخبر. اب یہ ہمیں سوچنا چاہیے کہ ہمارے لیے اللہ کے رسول صرف اللہ کے رسول ہیں, ازواج مطہرات کے لیے بہت ہی محبت کرنے والے اور ناز اٹھانے والے شوہر بھی تھے, تو ناز والے نیاز کیا جانے والا معاملہ ہے. تو جب انہیں محبت اور اعتماد ایسا تھا تو فوراً پوچھا کہ آپ کو کس نے کہہ دیا, تو آپ کی گھریلو زندگی بہت ہی خوشگوار زندگی تھی, اس میں کوئی ایسا جو ہے آپ کہیں کہ بہت زیادہ وہ جیسے عام طور سے ہم تصور کرتے ہیں یا ہماری زندگی میں ہو جاتا ہے کہ بوریت اور جو ہے خاموشی, وہ نہیں تھا, بہت اچھی طرح سے اپنے گھر والوں کے ساتھ رہتے تھے. تو فرمایا ان تتوبا اللہ, اگر تم دونوں توبہ کرو اللہ کی جناب میں, فقط سغت قلوبکما, تو تمہارے دل تو مائل ہو ہی گئے. اب یہ سغت کے ساتھ اگر الہ ہے تو اس کا مطلب ہوتا ہے ٹیڑھا ہونا, تو بعض ترجموں میں ہوتا ہے کہ تمہارے دل تو ٹیڑھے ہو گئے, تو یہ ترجمہ صحیح نہیں ہے. اس کا مولانا حمید الدین فرائی رحمۃ اللہ علیہ نے بہت سی مثالیں جمع کر کے بتایا کہ الہ کا صیغہ نہیں آتا تو ٹیڑھا ہونے کے معنی نہیں ہو سکتے, یہ ہر زبان میں ہوتا ہے. انگریزی میں آپ کہیں گیو, گیو کا مطلب ہوتا ہے دینا, اور گیو اپ لگا دیں, اپ کا اصطلاح آگے لگا دیں, اس کا مطلب ہوتا ہے چھوڑ دینا, بالکل ریورس معنی ہو جاتا ہے, گیو معنی دینا, گیو اپ معنی چھوڑ دینا. یہاں پر بھی کیونکہ سغت کا صلہ تو ہے لیکن الہ کا لگتا تو مطلب ہوتا ہے ٹیڑھا, لیکن وہ الہ لگا ہوا نہیں. تو فرمایا فقط سغت قلوب حکما, بس تم دونوں کے دل تو مائل ہو ہی چکے. تو یہ وہی انداز ہوتا ہے جیسے دو بچے لڑ رہے ہوتے ہیں آپس میں, नाराज हो जाते हैं, अब वो चाहते हैं कोई बड़ा मिला दे, दोनों दोस्ती के लिए तैयार हैं, खेल तो आगे शुरू करने ही है, तो कोई बड़ा मिला देता है कि गले मिलो हाथ मिलो, तो वो दोस्ती हो जाती है, सब सही हो जाता है। तो यही अंदाज है कि जो है वो इस वक्त क्योंकि एक नाज उठाने वाले और मोहब्बत करने वाले शौहर भी आप सल्लल्लाहु अलैहि वसल्लम, तो जो है वो दोनों ने जो है हालांकि माइल हो गए और ताइल हो गए कि हमसे गलती हुई है, लेकिन जबान से इजहार नहीं किया। तो फरमाया वा इन तज़ाहरा अलैह, अगर तुम दोनों ने एक दूसरे की मदद की इनके खिलाफ, फइन्नल्लाह हुवा मौलाहू, तो बेशक उनका साथी तो अल्लाह है, व जिब्रीलु व सालिहुल मोमिनीन, और हजरत जिब्राइल है और तमाम नेक मोमिनीन है, वल मलाइकतु बादा ज़ालिका ज़हीर, और उनके मददगार तो तमाम फरिश्ते हैं इसके बाद, तो ये सब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ। असा रब्बुहु इन तल्लका कुन्ना, और करीब है कि उनका रब अगर वो तुम्हें बिलफर्ज तलाक दे दे, अयुब्दिलहु अज़वाजन खैरन मिनकुन्ना, तो वो बदल के दे देगा उन्हें ऐसी अजवाज जो तुमसे बेहतर होंगी। फिर अजवाज मुतहरात के आगे तकरीबन 7 सिफात आएंगी, और उलमा लिखते हैं कि अगर ये सिफात अजवाज मुतहरात में नहीं होती तो आप सल्लल्लाहु अलैहि वसल्लम मुझे तलाक दे देते, और ऐसी खवातीन फिर आपके ज़ौजियत में होती जिनमें ये सिफात होती, तो ये सिफात उन सब के सब में मौजूद थी, इन खवातीन में से जो है वो तलाक नहीं दी। मुस्लिमातिन मोमिनातिन कानितात, यानी फर्माबदारी करने वालियां और ईमान वालियां और नमाज पढ़ने वालियां, ताइबातिन आबिदातिन साइहात, और तौबा करने वालियां और बहुत इबादत करने वालियां, और साइहात की एक माने होती है रोजे रखने वाली हैं, यह लज्जात दुनियावी से किनारा कश रहने वाली, सही बातें हो आपकार, यानी चाहे यानी शौहर आशना और कवालियां, तो आप सल्लल्लाहु अलैहि वसल्लम की अक्सर अजवाज तो शौहर आशना थी, या तो बेवा थी या फिर मुतल्लका थी, और हजरत आयशा और हजरत मारिया वगैरह जो है चंद अजवाज थी जो कवालियां थी, तो बहरहाल ये सारी खसूसियात आप सल्लल्लाहु अलैहि वसल्लम में थी। आगे आयत नंबर 6 में सरबराह खानदान के लिए हुक्म आ रहा है, फरमाया या लदीना आमनू, तो यहाँ पर भी आप देखें कि वो चल रहा है शौहर के लिए हुक्म था कि बीवियों के लाग में कहीं अल्लाह की हराम चीजों में ना जो है वो मुलव्वस हो जाओ, खवातीन के लिए भी बात आ रही है कि मोहब्बत में ऐसा ना हो कि डिसिप्लिन खराब हो जाए घर का, शौहर के जो राज है उनकी हिफाजत की जाए, अल्लाह ने जो मर्द को कवाम बनाया तो वो रिवर्स ना हो जाए कि खातून कवाम करके बैठ जाए, तो जो अल्लाह ने तरतीब रखी है वही होनी चाहिए। अब सरबराह खानदान के लिए हिदायत, सरबराह अल्लाह ने मर्द को बनाया, मर्द अपना काम नहीं कर रहा, खातून को तवज्जो देनी चाहिए, दोनों काम नहीं कर रहे तो औलाद को इस तरफ मुतवज्जो करना चाहिए। फरमाया या अय्युहल्लज़ीना आमनू, ऐ लोगों जो ईमान लाए हो, क़ू अन्फुसकुम व अहलीकुम नारा, बचाओ अपने आप को अपने घर वालों को आग से, वक़ूदुहन नासु वल हिजारा, जिसका ईंधन होंगे आदमी और पत्थर, ईंधन होता है जो आग को जलाने का काम देता है, तो जहन्नम की आग कैसे जलेगी, जैसे इंसान डाले जाएंगे वो ईंधन का काम देंगे। पत्थरों से मुराद जो है वो एक तो ये ली गई है वो आग जो पत्थर से दहकाई जाती है वो ज्यादा हिद्दत की होती है, दूसरी मुराद बुत लिए गए कि जिन लोग पूजा करते थे वो जहन्नम में जल रहे होंगे, तीसरी मुराद ये ली गई है कि जहन्नम की आग इतनी तेज होगी कि वो पत्थरों को भी जला देगी ईंधन की तरह। फरमाया कि बचाओ अपने आप को अपने घर वालों को जहन्नम से, जिसके ईंधन बनेंगे इंसान और पत्थर, अलैहा मलाइकतुन गिलाज़ुन शिदाद, उस पर मुकर्रर है ऐसे संदिल जो है वो फरिश्ते, ला यासून अल्लाह मा अमरहुम, वो हरगिज़ नाफरमानी नहीं करते उसकी जो अल्लाह उन्हें हुक्म देता है, वह यफ़अलून मा युअमरून, और वो कल गुजरते हैं जो अल्लाह ने हुक्म दिया होता है। तो मेराज के मौके पर जब आप सल्लल्लाहु अलैहि वसल्लम की मुलाकातें हुई, हर आसमान पर फरिश्तों ने आपको खुशामदीद कहा, तो एक फरिश्ते से मुलाकात हुई जिसने बड़े रूखेपन से आपसे मुलाकात किया, आपने हज़रत जिब्राइल अलैहि सलाम से पूछा ये कौन, तो कहा ये जहन्नम का दौर होगा, इसके चेहरे पर मुस्कुराहट था। तो अब जरा गौर कीजिए कि हमारा थोड़ा सा बेजा लाड और नरमी और ज्यादा बेजा मोहब्बत वो हमारे बच्चों को कहाँ ले जाने वाले, खुदा खास्ता हमारे बेजा लाड की वजह से हमारे घर वाले जहन्नम वासिल हो गए, और ये सब गीर फरिश्ते जो है वो उन्हें वहां पर जो है वो उन्हें देखना पड़े और ये आग भुगतना पड़े, तो ये नरमी तो बेकार है, इसकी आदमी को डिसिप्लिन रखना चाहिए और घर वालों के साथ। अब आप देखिए छोटा बच्चा होता है स्कूल के लिए वालदा कैसे उठाती है ना, तो होती है सर्दियों में, यानी हम नमाज फजर के लिए जा रहे होते हैं वो छोटे छोटे बच्चे 3.5 साल 4 साल के नहा धो के यूनिफॉर्म लिए हुए और बस्ता लटकाए हुए वैन में बैठे जा रहे होते हैं, अभी हम यानी वहां जमात खड़ी नहीं होती इतने सुबह जा रहे, क्योंकि फिक्र है मुस्तकबिल की। वो, लेकिन ये बड़ी शॉर्ट साइटेडनेस है। दुनिया के मुस्तकबिल की फिक्र है लेकिन आखिरत के मुस्तकबिल की फिक्र है। वही माँ फजर के वक्त बच्चे को नहीं उठाती, हालांकि उसे जो है वो उठाना चाहिए, लेकिन कहते हैं कि नहीं जी ये रात को देर से सोया आराम कर ले नींद पूरी हो जाए। तो ये हमारी थोड़ी सी उसे आराम देने की ख्वाहिश, ये जहन्नम वासिल ना कर दे हमारे चारों। तो डिसिप्लिन होना चाहिए कि दीनी तकाजों की तरफ भी उसी तरह बच्चों को मतवज्जा करना चाहिए। बहरहाल मौका कम है, वरना ये पूरा तरबियत औलाद जो है वो इसमें आ जाती है। बच्चे की विलादत के साथ ही जो है दीनी अहकाम शुरू हो जाते हैं। उसे नहला धुला कर जब आपके पास आया जाए, दाएं कान में अजान दे, बाएं कान में इकामत कहें, और नबी अकरम से इस्लाम का तरीका था खजूर चबा कर जो है उसे तालू पर लगा देना। आप तो मेडिकल साइंस पहले तो उसे बुरा भला ही कहती रही थी, ये बात खतरनाक है। अब उन पर खुला है कि बर्थ के दौरान जिस उस मराहिल से बच्चा गुजरता है तो उसके जिस्म में जो है ग्लूकोज की एक शदीद कमी हो जाती है और न्यूरोनल डैमेज का इंतहाई खतरा होता है। तो अगर पैदाइश के फौरन बाद जो है ग्लूकोज का एक बोलस दे दिया जाए तो वो बहुत महफूज तरीका है दिमाग के खलियों के डैमेज से बचाने के। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, हमें तो खैर ये इसलिए नहीं करना चाहिए कि न्यूरोनल डैमेज से बच जाए, हम तो इसलिए करते हैं कि अल्लाह के रसूल का तरीका। फिर सातवें दिन उसका अच्छा नाम रखा जाए, और लड़का है तो दो बकरे उसकी तरफ से हकीके के तौर पर किए जाए, बच्ची है तो एक बकरा किया जाए। इसी तरह फिर उसे शुरू से आदाब सिखाए, कैसे उठना है, कैसे बैठना है, और इखलाकियात क्या होते हैं। इसलिए जावेद तिर्मिज़ी की रिवायत है, बाप अपनी औलाद को जो कुछ देता है उसमें बेहतरीन जो है वो अच्छी तालीम और तरबियत। तो उसमें जहां हम दुनिया की तालीम की फिक्र करते हैं वहीं आखिरत की तालीम की फिक्र करते हैं। ऐसा ना हो कि दुनिया की तो बड़ी बड़ी डिग्रियां हो लेकिन आखिरत के लिए कुछ तैयारी ना हो हमारी औलाद की, हमारे घर वालों, तो उसकी फिक्र होनी चाहिए। बच्चों को बचपन ही से अच्छी कहानियां सुनानी चाहिए। आज ये काम पहले दादा नाना करते थे, उनकी सारी जिंदगी का हासिल जो होता था 65-70 साल की उम्र में वो छोटे से बच्चे को मुंतकिल हो जाता था जो अभी संसार होकर। आज दादा नाना से हमने काट दिया, आज टीवी के सामने वो बच्चा बैठा हुआ है, वहीं से सीखा है। हदीस में आता है बच्चे को सबसे पहले अल्लाह कहना सिखाओ, ला इलाहा इल्लल्लाह कहना सिखाओ, अपने मुर्दों को भी इसकी तल्कीन, मरने वालों को भी इसकी तल्कीन करो। तो लेकिन वो बच्चा ला इलाहा इल्लल्लाह कब पढ़ेगा, जब बार बार उसके सामने कलमा पढ़ा जाएगा। लेकिन वो बच्चा तो वो कहता है जो सबसे ज्यादा फ्रीक्वेंट जो कमर्शियल वो टीवी पर देख रहा होता है, सबसे पहले अल्फाज उसके वो होते हैं। या माँ को फिक्र ये होती है कि शोहर को खुश करने के लिए कि सबसे पहले पापा कहे, तो वो पापा 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 ही कहेगा वो सबसे पहले। हालांकि अगर दोनों वालदैन फिक्र करें कि अल्लाह का नाम सबसे पहले, ला इलाहा इल्लल्लाह, तो आप 100 दफा उसके सामने रोजाना कहेंगे तो इंशाल्लाह वो पहली दफा जो उसका लफ्ज निकलेगा वो अल्लाह निकलेगा। तो बचपन ही से फिक्र करनी चाहिए औलाद, और वहीं से अच्छी कहानियां सुनानी चाहिए अंबिया की, सहाबा की, ताकि वो आइडियलाइज बनाए और वो उसका जो है विजन और मिशन उनकी तरह नेको साले बनने का हो, ना कि कार्टून और ये सारी चीजें जो बिगाड़ देते। वो तो अब स्टैटिस्टिक्स जमा हो गई कि 6 साल की उम्र तक पहुंचते पहुंचते जो है वो बच्चा 100 से ऊपर टेलीवाइज मर्डर देख चुका होता है अपनी यानी टीवी के ऊपर, 1000 से ऊपर वायलेंस जो है वो सीन देख चुका होता है। तो बहरहाल इन सबसे बचाना चाहिए, हम खुद इन चीजों से बचें, अपने घरों को इन सारी चीजों से पाक करें ताकि औलाद की अच्छी तबीयत हो। फिर ये कि जब वो बालिग होने लगे तो बलूगत से मुतालिक अहकाम बताने चाहिए। हमें तजर्बा होता है, हम समय स्कूल रखते हैं, वो इंटर पास बच्चा होता है उसे ये नहीं मालूम होता कि गुसल का फर्ज हो जाता है, उसे पता ही नहीं है, उसने नहाता भी है नहीं नहाता और पता नहीं नापाकी की जिंदगी गुजारा। तो बताया जाए कि भाई ये क्या चीजें होती है बलूगत से मुतालिक। इसी तरह जो माँ है वो बच्ची को बताए कि भाई ये जो हैज का सिलसिला क्या होता है और ये सिलसिले बताए जाए। फिर ये कि बच्चों की तरबियत में बलूगत के साथ उनके निकाह की भी फिक्र की जाए। अब हम पढ़ाई की फिक्र कर रहे हैं, बाकी जरूरियात की फिक्र कर रहे हैं, लेकिन ये जो जज्बा इतना मूज हो रहा है उसकी फिक्र नहीं करते। पढ़ाइयां 20 साल की है, फिर उसके बाद हम कहते हैं हम कमा कर पैसे जमा करो ताकि शादी कर सको। अगले 10 साल वो कमाता है, 30-30 साल की उम्र में जाके शादी होगी, जबकि ये जज्बा जो है 13-14 साल से शुरू हो जाता। तो अल्लाह हमें होश के नाखून दे। वालिद से पूछा जाएगा अगर बच्चा जो है उसके निकाह में ताखीर की गई, किसी गलती में मुलविस हो गया, उसे गुनाह तो मिलेगा लेकिन एक हिस्सा वालिद को भी मिलेगा जिसने ताखीर की उसकी जरूरत। तो अल्लाह ताला हमें ये जरूरतें पूरी करने वाला बनाए और अपने औलाद अपने घर वालों से मोहब्बत करने और उन्हें आखिरत में इस बुरे अंजाम से बचाने वाला बनाए। فرمایا یا ایھا الذین کفروا، اے لوگوں جو کافر ہو، لا تعتذروا اليوم، آج بہانے نہ بناؤ، انما تجزون ما کنتم تعملون، بے شک تمہیں وہی کچھ بدلہ دیا جائے گا جو کچھ تم کرتے رہے۔ ترغیب توبہ، یا ایھا الذین آمنوا، اے لوگوں جو ایمان لائے ہو، توبوا الی اللہ، توبہ کرو اللہ کی جناب میں، توبتن نصوحا، سچی پکی توبہ۔ حضرت علی کہتے ہیں سچی توبہ یہ کہ جس طرح پہلے گناہوں میں لطف اندوز ہوتا رہا تھا، اب اللہ کی عبادت میں اپنے آپ کو لگایا کھپایا، یہ کمپنسیشن ہے گناہوں کا، اور یہ ہمیشہ سے یہ ترتیب رہی ہے اسلاف کی۔ توبہ کی ایک تو شرائط ہے کہ گناہ ترک کر دے، گناہ پر شرمندگی ہو، آئندہ نہ کرنے کا پکا ارادہ کرے، کسی کا حق مارے اسے لوٹائے۔ پانچواں یہ کہ اب نیکیاں کرے زیادہ، تاکہ وہ جو گناہ ہے ان کا کمپنسیشن مل جائے۔ حضرت علی حضرت عمر رضی اللہ تعالیٰ کا واقعہ ہے کہ صلح حدیبیہ کے موقع پر انہوں نے ذرا زور سے کہا تھا کہ ہم صلح کیوں کریں جبکہ ہم حق پر ہیں اور یہ باطل پر ہیں، اور کہا تھا کیا ہمارے شہید جنت میں اور ان کے مرنے والے جہنم میں نہیں جائیں گے، کیا ہم حق پر یہ باطل پر نہیں ہیں؟ آپ نے کہا ہاں، لیکن مجھے اللہ نے یہی حکم دیا ہے کہ میں جو ہے صلح کروں۔ تو آپ کو اتنا پچھتاوا ہوا کہ کئی غلام آزاد کیے اور صدقہ خیرات کرتے رہے اور روزے رکھتے رہے نقلی، یہاں تک کہ دل کو اطمینان ہوا کہ ہاں آپ ٹھیک۔ تو یہ کیفیت ہوتی ہے، گناہ ایک بوجھ ہوتا ہے، گناہ جب تک کہ آدمی اس کو کمپنسیٹ نہ کر لے وہ اس پر بھاری ہونا چاہیے۔ منافق کا یہ حال ہے کہ گناہ پر گناہ کرتا رہتا ہے، فکر نہیں کرتا، جبکہ مومن نیکی کرتا ہے اور پھر بھی ڈرتا رہتا ہے کہ اس کی نیکی قبول ہوگی۔ تو بہرحال اللہ تعالیٰ میں سچی توبہ کی توفیق عطا فرمائے۔ توبہ کے ثمرات آ رہے ہیں، اسا ربکم یکفر عنکم سیئاتکم، اور قریب ہے کہ تمہارا رب دور کر دے تم سے تمہاری سیاکاریوں کو، ویدخلکم جناتن تجری من تحتها الانہار، اور تمہیں داخل کرے ایسی جنت میں جن کے نیچے سے بہتی ہوں گی نہریں، یوم لا یخزی اللہ النبی والذین آمنوا معہ، اور جس دن اللہ رسوا نہیں کرے گا اپنے نبی کو، نہ ان لوگوں کو جو ایمان لائے اس کے ساتھ، نورهم یسعى بین ایدیہم، ان کا نور دوڑتا ہوگا ان کے سامنے، سامنے ہوگا ایمان کا نور، وبی ایمانہم، ان کے دائیں طرف یہ ہوگا نیکیوں کا نور، اور بولے صراط پر اس نور کے بغیر سفر ممکن نہیں، جس کے پاس جتنا نور ہوگا وہ اتنی تیزی سے آسانی سے یہ پل صراط پار کر کے جنت میں چلا جائے گا۔ اللہ تعالیٰ ہمیں بھی یہ نور عطا فرمائے۔ یقولون، اور وہ یوں اللہ کو پکار رہے ہوں گے، ربنا اتمم لنا نورنا، اے ہمارے رب پورا کر دے ہمارے لیے ہمارا نور، وغفر لنا، انہیں پتا ہوگا نور کی کمی کیوں ہے، کیونکہ گناہوں کی زیادتی ہے، اس لیے دعا کر رہے ہوں گے، وغفر لنا، اے اللہ ہمیں بخش دے، انک علی کل شیء قدیر، اللہ تو ہر چیز پر قدرت رکھنے والا ہے۔ یا ایھا النبی، اے نبی صلی اللہ علیہ وسلم، جاہد الکفار والمنافقین، جہاد کیجئے کفار اور منافقین کے ساتھ، کفار کے ساتھ بالسیف، منافقین کے ساتھ باللسان، واغلظ علیہم، اور سختی کیجئے ان پر، ومأواہم جہنم، اور ان کا ٹھکانہ ہے جہنم، وبئس المصیر، اور وہ بہت بری جگہ ہے لوٹنے کے پاس۔ یہاں کہا جا رہا ہے کفار اور منافقین سے بھی بہت نرمی نہ کیجئے، یہ نرمی نقصان دہ ہو جائے گی، ان پر سختی کیجئے تاکہ یہ ایمان کی طرف آئیں۔ چنانچہ ایسا ہوا، جب آپ نے جہاد قتال کیا، سختی کی، 10,000 صحابہ کے ساتھ مکہ آپ تشریف لے آئے تو بہت ساروں کو دین کی توفیق ہو گئی، اور آپ ہم جانتے ہیں 2 ہی سال میں 1,24,000 لوگ ایمان لے آئے، یہ سختی نہ کرتے اور تو پھر جو ہے مشکل تھا۔ اسی طرح ہمیں بھی اپنی اولاد کو دیکھنا ہے، گھر والوں کو دیکھنا ہے، اچھائی تو انہیں شاباش دیں، انہیں آگے بڑھائیں، لیکن برائی دیکھیں تو ذرا حکمت کے ساتھ جو ہے اس کی فکر لگ جانی چاہیے کہ میرے بچے میں یہ کیا خرابی آ گئی، اور اسے دور کرنے کے لیے مشورہ کرنا چاہیے، اور فکر ہونی چاہیے کہ کس طرح میں اسے اس برائی سے نکالوں۔ آگے پھر آخر کی چند آیات میں بیویوں کا علیحدہ تشخص ہے۔ اب ہوتا یہ ہے کہ خواتین جو ہے، کیونکہ دنیا کی چیزیں جو ہے وہ شوہر کے حوالے سے چلتی ہیں، شوہر زیادہ پیسے کما کر لا رہا ہے تو اچھا خرچہ ہو جاتا ہے، کم لا کر لے کر آ رہا ہے گھر میں تو ذرا ہاتھ روک کر استعمال ہوتا ہے، پھر شوہر کے جیسے تعلقات باہر ہیں اسی میں خواتین اپنے آپ کو ڈھال لیتی ہیں۔ تو بعض دفعہ دینی کیفیات میں بھی جیسا شوہر ہوتا ہے ویسا معاملہ اختیار کر لیتے ہیں، شوہر اگر خدا نہ خواستہ دیندار نہیں ہے تو خاتون بھی بہت ساری چیزوں میں دین سے دستبردار ہو جاتے ہیں، یہ معاملہ صحیح نہیں ہے۔ اس لیے اللہ تعالیٰ نے ہم 3 مثالیں آگے بیان کی ہیں، سب سے پہلے اچھا ماحول لیکن برا کردار۔ تو فرمایا ضرب اللہ مثلا للذین کفروا، اور بیان کی اللہ نے ایک مثال ان لوگوں کے لیے جنہوں نے کفر کیا، امرأت نوح وامرأت لوط، حضرت نوح علیہ السلام کی بیوی اور حضرت لوط علیہ السلام کی بیوی کی، काहत तहता अब दई, बेशक वो हमारे दो बंदों की तहत थी। यानी अब इतने आला शोहर किसे मिल सकते हैं, हजरत नूह अलैहिस्सलाम, हजरत लूत अलैहिस्सलाम, अंबिया की बीवी है, बेहतरीन माहौल है जो मिल सकता है किसी को। मिन इबादिना सालिहीन, और वो दोनों हमारे नेक बंदों के तहत थी, यानी शोहर भी ऐसे थे। फकानतहुमा, बस उन दोनों ने खयानत की उनके साथ। तो यहां खयानत से मुराद ये कि ईमान और अमाल में बच पाई, वरना कोई नबी ऐसा नहीं है जिसकी बीवी ने कोई जिनसी खयानत की। तो यहूद और नसारा ने इस पर बातें की, लेकिन कुरान उनकी जो है रद्द करता है। तो ये कि वो ईमान नहीं लाए, उनकी हमदर्दियां अपनी कौम के साथ ही रही। तो फरमाया फलम युगनिया अनहुमा मिनल्लाही शैया, गौर करना चाहिए, वो दोनों काम नहीं आए अपनी बीवियों के अल्लाह से कुछ भी, अल्लाह के मुकाबले में कुछ भी। वकीलत खुलन नारा मात दाखिलीन, उन दोनों से कहा गया दाखिल हो जाओ जहन्नम में दाखिल होने वालों के साथ। नबी अपनी बीवियों को नहीं बचा सके, तो नेक ईमान और नेक अमाल ही बचाने वाले। इसलिए मुतमईन नहीं हो जाना चाहिए कि मेरा शौहर तो बहुत नेक है, अब मैं नमाज पढ़ू ना पढ़ू, मैं दावत के काम में शौहर की मदद करूं ना करूं, और बाकी दीनी तकाजे अदा करूं ना करूं, मेरा शौहर नेक है, मेरा तो हो जाएगा, ऐसी बात नहीं। तो हजरत नूह अलैहिस्सलाम, हजरत लूत अलैहिस्सलाम जैसे शौहर मिलकर भी अगर वो खातून जो है वो पीछे रही ईमान और नेक अमाल में, तो आखिरत में निजात नहीं। दूसरी मिसाल आ रही है बुरा माहौल लेकिन अच्छे किरदार। बार दफा शोहर बहुत बुरा मिल जाता है, तो फिर बुरा शोहर हो तो भी खातून को तो दीन पर कायम रहना चाहिए और जो दीनी तकाजे अदा करने चाहिए। तो फरमाया वजारा पर लाओ मसलना, अब बयान किया अल्लाह ने एक मिसाल उन लोगों के लिए जो ईमान लाए। इमराता फिरौन, फिरौन की बीवी की, अब फिरौन से बुरा शोहर हो सकता है, ऐसे बदतरीन, यानी हम अब जो भी हमारी बीवी हमें कह लें, लेकिन कम से कम हम ये तो कह सके भाई बेगम शोहर से फिरौन ज्यादा तो नहीं हो कम से कम। तो अब ये हजरत आसिया अलैहिस्सलाम को बदतरीन शोहर मिला, फिरौन जैसा शोहर। तो फरमाया इस कालत रब्बिब नीली इंदका बैता फिल जन्ना, और फिर भी उनका हाल क्या था, अब आप इमेजिन करें कि क्या उनके लिए जो है वहां ऐश नहीं होगा, महल है और हर तरह की जो है नेमतें हैं, लेकिन उनका दिल नहीं लग रहा। वो कह रही है कि ऐ मेरे रब बनाइए अपने पास मेरे लिए एक घर जन्नत में, मनत जिनी मिन फिरौन व अमली, और निजात दीजिए मुझे फिरौन उसके बुरे अमल से, मनत जिनी मिन अल कौम ज़ालिमीन, और निजात दीजिए मुझे ज़ालिम कौम से। अलबत्ता ये हम जानते हैं कि उनकी हमदर्दियां हजरत मूसा अलैहिस्सलाम, हजरत हारून अलैहिस्सलाम के साथ, और वो पूछती रहती थी भाई उनका क्या रहा, और फिर वो उन पर ईमान ले आई तो फिरौन ने बहुत जुल्म आया उन पर, बहुत उन्हें तंग किया, बहुत उन्हें जो है तकलीफें पहुंचाई। हदीस में आता है कि धूप में खड़ा रखता था उन्हें, और बड़े पत्थर हैं वो यानी उनसे परेशान करता था। तो बहरहाल वो सबर करती रही सारे जो भी टॉर्चर दिए गए, लेकिन यहां मिसाल ये है कि बुरा शोहर हो फिर भी बीवी नेक रह सकती है। फिरौन जैसी शोहर की मिसाल आ गई, अब कौन जो है एक्सक्यूज कर सकता है, कोई खातून जामत के दिन ये एक्सक्यूज नहीं कर सकेंगी कि मेरा शोहर क्योंकि बेदीन था इसलिए मैं क्या करती, मैं दीन पर अमल नहीं कर सकती। तीसरी मिसाल आ रही है माहौल भी अच्छा और किरदार भी अच्छा, शोहर भी नेक है और बीवी अब भी नेक है। तो फरमाया व मरियम अबना था इमरान लदी अहसनत पर जहा, और हजरत मरियम अलैहिस्सलाम जो इमरान रहमतुल्लाह अलैह की बेटी थी, अल्लती अहसनत फरजा, जिन्होंने अपनी अस्मत की हिफाजत की, फनफखना फीहि मिन रूहिना, तो हमने फूंक दी उनमें अपनी रूह में से, वसदकत बिकलिमात रब्बिहा, उन्होंने तस्दीक की अपने रब के कलमात की। हजरत ईसा अलैहिस्सलाम भी कलिमतुल्लाह में से थे, बहुत ज्यादा तौर पर कुंवारी मरियम अलैहिस्सलाम के यहां पैदा हुए थे। तो फरमाया वकुतुबी, और उन्होंने तस्दीक की उस अल्लाह की किताब की, वकानत मिनल कानितीन, और वो थी जो है वही इबादत करने वालियों में से और अल्लाह की इबादत करने वालियों में से। तो इसमें मोहर क्या था कि हजरत जकरिया अलैहिस्सलाम जो इनके खालू थे उनकी किफालत दी गई थी, क्योंकि इनके वालिद का तो बचपन ही में इंतकाल हो गया था, बल्कि इनकी पैदाइश से पहले ही इनकी वालदा ने मन्नत मांगी थी कि जो भी बच्चा होगा उसे बैतुल मुकद्दस के लिए वक्फ करो, चनाचे इन्हें बैतुल मुकद्दस के लिए वक्फ किया गया और इनकी किफालत फरमाई इनके खालू ने हजरत जकरिया अलैहिस्सलाम ने। माहौल भी अच्छा, किरदार भी अच्छा। अब ये कि अगर शोहर और बीवी देखा जाए तो उसमें ऐसी मिसाल कौन सी है कि शोहर भी अच्छा हो और बीवियां भी अच्छी हो, तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की और आपके अज़वाज की खुद मिसाल मान लीजिए, सूरत के बिल्कुल शुरू में थी एक मिसाल अभी भी मिसिंग है इसलिए मौत के, शौहर भी बुरा और बीवी भी बुरी। तो अबू लहब और उसकी बीवी उम्मे जमील, ये आखिरी पारे में हम पढ़ लेंगे इंशाल्लाह आखिरी सूरतों में से। तो बहरहाल अल्लाह ताला हमारे पूरे घराने को जो है वो नेक बनाए, अल्लाह रसूल की इताअत करने वाला बनाए, और जो सरबराए खानदान है उन्हें अपनी घर वालों की फिक्र नसीब फरमाए। जैसे दुनिया की फिक्र करते हैं ना, खाका ना आ जाए, मुश्किल ना हो जाए, बीमार है तो इलाज हो जाए, तो इसी तरह ये फिक्र भी रहे कि आखरत में कामयाब हो जाए पूरा घराना, कोई भी ऐसा ना हो जो आखरत में खसारे में रहे, अपने आप को अपने घर वालों को जहन्नम की आग से बचा पाए हम सब। आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। दुआ फरमा लीजिए। اللهم انت السلام ومنك السلام وتباركت يا ذا الجلال والاكرام اللهم ارحمنا بالقران العظيم اللہ ہم پر رحم فرما قران عظیم کی بدولت وجعله لنا اماما ونورا وهدى ورحمه اللہ قران کو ہمارا ہمارے لیے نور بنا دے ہمارے امام بنا دیجئے ہمارے لیے نور بنا دیجئے ہدایت اور رحمت کا ذریعہ بنا دیجئے اللهم ذکرنا منه ما نسينا اللہ ہم اس میں سے یاد کرا دیجئے جو کچھ ہم بلا بیٹھے وَعَلِّمْنَا مِنْهُمَا جَهِلْنَا اور ہمیں اس میں سے سکھا دیجئے جو کچھ ہم نہیں جانتے وَرْزُقْنَا تِلَاوَتَهُ عَنَا اللَّيْلِ وَعَنَا النَّهَارِ اللہ ہمیں اس کی تلاوت کی توفیق عطا فرمائیے رات میں بھی اور دن کے حصوں میں بھی وَجَعَلْهُ لَنَا حُجَّتَنْ يَا رَبَّ الْعَالَمِينَ اس قرآن کو ہمارے حق میں حجت بنا دیجئے تمام جہانوں کے پروردگار اللہم اجعل القرآن ربیع قلوبنا اللہ قرآن کو ہمارے دلوں کی بہار بنا دیجئے بنورا صدورنا ہمارے سینوں کا نور بنا دی وجلاء احزاننا اور ہمارے دکھوں کا مداوا بنا دی وذهاب همومنا وغمومنا اور ہماری پریشانیوں اور فکروں کا دور کرنے والا بنا دی اللہ ہمارے والدین کی مغفرت فرما اللہ ہمارے والدین کو ہر خیر عطا فرما ہر شر سے ان کی حفاظت فرما اللہ ہمارے اساتذہ پر اپنا فضل و کرم فرما اللہ ہماری اولادوں کو نیک و صالح بنا اللہ ہمیں ان کی صحیح تربیت کرنے کی توفیق عطا فرما اللہ ہمارے اندر جو برائیاں اللہ ہمیں انہیں دور کرنے والا بنا اللہ ہمیں اپنے گھر والوں پر بھی ایک حفاظت والی نظر رکھنے کی توفیق عطا فرما اللہ ہمیں خود ایک متقی زندگی گزارنے کی توفیق عطا فرما اللہ ہمارے گھر والوں کو متقی و پرہیزگار بنا اللہ ہمیں دین کے تقاضوں کی سمجھ عطا فرما اللہ ان پر عمل کی توفیق عطا فرما اللہ اس دین کو دوسروں تک پہنچانے کی توفیق عطا فرما اللہ دین کے جو اجتماعی نظام ہے اللہ اسے غالب کرنے کی کوشش کرنے کی توفیق عطا فرما اللہ ہمارے بیماروں کو شفا عطا فرما اللہ ہمارے مرحومین کی مغفرت فرما اللہ ہمارے تمام رشتہ دار جان پہچان والے اللہ سب کی جو ضرورتیں ہیں اللہ جن لوگوں نے دعاؤں کے لیے کہا ہے اور جو نہیں کہہ سکے اللہ آپ ان سب سے واقف ہیں اللہ سب کی جائز حاجات کو پورا فرما اللہ پاکستان پر اپنا فضل و کرم فرما اللہ یہ ملک آپ ملک خدادات ہے یہ آپ کی نعمت ہے جو آپ نے ہمیں عطا فرمائی اللہ اس ملک کی حفاظت فرما اللہ ہمیں اس میں شریعت کے نفاذ کی جدوجہد کرنے کی توفیق عطا فرما اللہ اس ملک میں اسلام کو نافذ فرما اللہ اسلام کی برکات دیکھنے کی ہمیں جو ہے وہ توفیق عطا فرما اللہ پاکستان کو اندرونی بیرونی تمام اندیشوں سے تمام خطرات سے محفوظ فرما اللہ دنیا میں جو جو جہاں جہاں تیرے دین کی خدمت کر رہے ہیں اللہ ان کی خدمات کو قبول فرما اللہ ہمیں ان کا ساتھ دینے کی توفیق عطا فرما اللہ دنیا میں جو جو جہاں جہاں تیرے دین کے لیے سازشیں کر رہے ہیں اللہ کا ان کے نصیب میں ہدایت ہے انہیں ہدایت عطا فرما ورنہ ان کی سازشوں کو انہیں پر الٹ دے اللہ تمام مسلمانوں پر اپنا فضل و کرم فرما اللہ دنیا میں مسلمان ہی سخت مظلوم قوم ہے اللہ ہم سے درگزر فرما اللہ ہمیں انفرادی اجتماعی توبہ کی توفیق عطا فرما اللہ ہمارے مردوں پر اپنا فضل فرما اللہ ہماری عورتوں پر اپنا فضل فرما اللہ ہمارے بڑوں پر اپنا فضل فرما اللہ ہمارے چھوٹوں پر اپنا فضل فرما اللہ ہماری عوام کو توبہ کی توفیق عطا فرما اللہ ہمارے حکمرانوں کو توبہ کی توفیق عطا فرما اللہ ہمیں جب تک زندہ رکھ اسلام پر زندہ رکھ اللہ ایمان پر خاتمہ فرما اللہ خاتمہ بن خیر فرما اللہ اس حال میں موت عطا فرما کہ تو ہم سے راضی اللہ جو دین کے تقاضے ہیں اللہ ہمیں ان پر توجہ دینے کی توفیق عطا فرما اللہ انہیں پورا کرنے کی توفیق عطا فرما اللہ ہمیں قبر کے عذاب سے بچا اللہ ہمیں حشر کے عذاب سے بچا اللہ ہمیں جہنم کے عذاب سے بچا اللہ جو ہم قرآن پڑھ رہے ہیں اللہ اسے ہمیں صحیح طرح سمجھنے کی توفیق عطا فرما ان میں جو احکامات آ رہے ہیں اللہ ان پر ہمیں عمل کی توفیق عطا فرما اللہ اس قرآن کو ہمارا امام بنا دیجئے اللہ ہمیں اپنی زندگیوں کو قرآن کے مطابق تبدیل کرنے کی توفیق عطا فرما. اللہ اب جو تھوڑی سی ساعتیں رہ گئی ہیں اللہ ہمارے لیے اس رمضان کو ہمارے گناہوں سے معافی کا ذریعہ بنا دے, اللہ اپنی رضا کا ذریعہ بنا دے, اللہ اپنی ہمیں اپنی زندگیوں کو تبدیل کرنے کا ذریعہ اس رمضان کو بنا دے. اللہ ہم پہ اپنا فضل و کرم فرما, اللہ ہماری بیٹیاں بہنیں اللہ انہیں اپنے اپنے گھروں میں آباد رکھ, اللہ انہیں اپنے شوہروں کی آنکھوں کا نور بنا, اللہ اپنے سسرال والوں کی طرف سے انہیں خوشیاں اور رحمت کا ذریعہ بنا, اللہ انہیں اپنے گھروں میں آباد رکھ, اللہ خیر خیر عطا فرما, اللہ ہر شر سے ان کی حفاظت فرما. وصلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ وصحابہ اجمعین برحمتک یا ارحم الراحمین.